यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। भाषा साहित्य र संस्कृतिको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राष्ट्रिय सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकियो। सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले यही असार 12 र 13 गते जवाफ दिनुहुने। पछिल्ला केही दिन घट्दो क्रममा रहेको कोरोना संक्रमण फेरि बढ़दो। हिजो मात्र 49 जनामा संक्रमण पुष्टि। र युक्रेन र मल्डोभालाई युरोपेली संघको नयाँ सदस्यको प्रत्याशी बनाइएको को घोषणा।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 65 औं वार्षिक उत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सव 2079 सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालका सबै समुदायको भाषा, संस्कृति र दर्शनको प्रवर्धनमा प्रतिष्ठानले अघि बढ़ाउने नयाँ सोच र कार्यक्रमलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
संस्थाको गतिविधिलाई अझ घनीभूत रूपमा अघि बढ़ाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्धन क्षेत्रमा यस प्रतिष्ठानले थप उदान पुर्याउने जानेछ भन्ने विश्वास लिएको छु। मुलुकको भाषा, साहित्य र सांस्कृतिक संरक्षण प्रवर्धनको क्षेत्रमा प्रतिष्ठानले अघि बढ़ाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयनमा सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरामा म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका विराट प्रतिभा भएको उल्लेख गर्नुहुँदै मैती देवीमा रहेको कवि कुञ्जलाई संग्रहालयमा रूपान्तरण गर्ने कार्यको प्रशंसा गर्नुभयो। उहाँले बजारमा उपलब्ध हुन छाडेका कृतिहरूको पुनः प्रकाशन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यले नयाँ पुस्ताको पठन पाठनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रिय सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम सकिएको छ। हिजो छलफल भएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, संचार तथा सूचना प्रविधि, गृह, रक्षा, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले यही असार 12 र 13 गते जवाब दिनुहुने कार्यक्रम छ। विनियोजन विधेयकमाथिको हिजोको छलफलमा सहभागी सांसदहरूले पेट्रोलियम पदार्थको खपत कम गर्न, विद्युतीय चूलो तथा विद्युतीय सवारी साधनको प्रयोग बढ़ाउन नियमित विद्युत आपूर्ति हुनुपर्ने भन्नुहुँदै विद्युतको उपयोग बढ़ाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने उल्लेख गर्नुभयो। सांसदहरूले वर्षायाम शुरू भएसँगै 17 लाख मानिस विपदजन्य घटनाबाट प्रभावित हुने भएकाले पूर्व तयारी आवश्यक रहेको, आमाको नामबाट नागरिकता प्राप्त गर्न नागरिकता विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने, जग्गाधनी प्रमाणपत्र वितरणलाई निरन्तरता दिनुपर्ने, गुठी संस्थानमा रहेका सम्पत्ति अव्यवस्थित रूपमा वितरण हुन लागेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसद भैरव सुन्दर श्रेष्ठले विनियोजन विधेयक 2079 अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय को शीर्षकमा खर्च कटौतीको प्रस्ताव गर्नुभयो। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले रेलवे विधेयक 2079 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक 2079 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ती दुवै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै बैठकमा वन तथा भू संरक्षण मन्त्री राम सहाय प्रसाद यादवले ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटको सहभागितामूलक सदस्यका रूपमा नेपाललाई सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष 2077-78 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 12 गते आइतबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पुकार श्रेष्ठलाई चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा श्रेष्ठलाई चीनका लागि नेपालको आवासीय राजदूत पदमा हिजो नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भावी पुस्तालाई ज्ञान हस्तान्तरण गर्न र इतिहासलाई जीवित राख्न पुस्तकालय महत्वपूर्ण रहने बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित नेपाल पुस्तकालय संघका पदाधिकारीहरूसँगको अन्तर्क्रियामा राष्ट्रपति भण्डारीले नेपालमा सार्वजनिक र निजी पुस्तकालयलाई शिक्षा र चेतना अभिवृद्धि गर्न आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले मल्लकालीन समयमा पनि नेपालमा पुस्तकालय स्थापनाको परम्परा रहेको भन्नुहुँदै एकीकरण पश्चात पृथ्वीनारायण शाहले देशभरबाट दुर्लभ र बहुमूल्य पुस्तकहरू संकलन गरी हनुमान ढोकामा पुस्तकालय स्थापना गरेको स्मरण गर्नुभयो। उहाँले केशर पुस्तकालय लगायत ऐतिहासिक पुस्तकालयहरूको संरक्षणमा बौद्धिक वर्ग सचेतताका साथ सक्रिय हुनुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले प्रदेश र स्थानीय तहले पुस्तकालय निर्माण र संरक्षणतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल पुस्तकालय संघका अध्यक्ष इन्द्रप्रसाद अधिकारी, संस्थापक अध्यक्ष मुरारी विनोद पोखरेल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय व्यवस्थापक जुजुभाइ जंगुल लगायतले नेपालमा सार्वजनिक र सामुदायिक पुस्तकालयको स्थिति, पुस्तकालयको सम्वर्धन र दिगो विकासका लागि नेपाल सरकारबाट हुने गरेका कार्यहरू र योजनाका बारेमा राष्ट्रपति भण्डारी समक्ष आआफ्ना धारणा राख्नु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र गठबन्धन बिना पनि आफ्नो खुट्टामा उभिने बताउनु भएको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले हिजो आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी संगठनलाई अझ सुदृढ बनाउन संगठन विस्तार र पार्टी सुदृढीकरणको अभियानमा लाग्न आग्रह गर्नुभयो।
अहिले कुन पार्टीले कति सिट दुई चार सिट बढी या घटी ल्याउनु हाम्रो लागि त्यति महत्वको छैन। जति यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने प्रक्रियामा हामी एउटा अर्को ऐतिहासिक परिघटनामा जान सफल भएका छौं, यो ठूलो कुरा हो, यो महत्वपूर्ण कुरा हो। ती सुदूर पश्चिमदेखि सुदूर पूर्वसम्म, पहाड़देखि तराईसम्म पनि ती ठाउँहरूका जनताले अहिले पनि माओवादीलाई नै विजयी गराउन उनीहरू अगाडि आएको तथ्य प्रष्ट देखिएको छ।
अध्यक्ष प्रचण्डले लोकप्रिय र जनताको पक्षमा काम गर्न सक्ने नेतालाई निर्वाचनमा उम्मेद्वार बनाइने भन्नुहुँदै आगामी साउन 15 गतेभित्र आसन्न संघ र प्रदेश निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा परिवर्तन ल्याउन टंकप्रसाद आचार्यको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनैतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। अध्यक्ष ओलीले टंकप्रसाद आचार्यले गठन गर्नुभएको नेपाल प्रजा परिषद नेपाली धरती र नेपाली विचारबाट बनेको संस्था रहेको समेत बताउनुभयो। उहाँले प्रसाद आचार्यको विचार र संगठनले विक्रम सम्म 2007 सालको क्रान्ति भएको धारणा समेत व्यक्त गर्नुभयो। पछिल्ला दिन कोरोना संक्रमितको संख्या फेरि बढ़न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हिजो 49 जनामा संक्रमण पुष्टि भएको छ। बुधबार 31 र मंगलबार 19 जनामा संक्रमण देखिएको थियो। हिजो 2494 नमूना परीक्षण गर्दा 49 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा 12 जना संक्रमण मुक्त भएका छन्। हाल 163 जना सक्रिय संक्रमित रहेका छन्। हिजो 85,657 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। जनकपुरमा हिजोदेखि राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै मध्य प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो। मुख्यमन्त्री राउतले विज्ञान प्रविधिको विकासमा राज्यको राम्रो लगानी नभएकाले देशका वैज्ञानिकहरू विदेशिनु परेकाले देशमा नै अनुसन्धान र रोजगारी सहितको अवसर प्रदान गर्न आवश्यक रहेको पनि बताउनुभयो। राष्ट्रिय युवा परिषदको आयोजनामा आजसम्म चल्ने युवा वैज्ञानिक सम्मेलनमा विज्ञान प्रविधिको विकास तथा युवा वैज्ञानिकहरूको अवस्था आदिका विषयमा वृहत छलफल गरिने कार्यक्रम रहेको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तीन तातापानी स्थित एउटा टर्की फर्ममा ब्लड फ्लू पुष्टि भएको छ। 100 बढ़ी टर्की मरेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डुमा परीक्षणका लागि पठाइएको नमूनाको हिजो गरिएको परीक्षणबाट उक्त फर्मका टर्कीमा बर्ड फ्लू देखिएको पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो। बर्ड फ्लू पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्ड फ्लू नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बर्ड फ्लू फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो। स्थानीय तहमा वित्तीय व्यवस्थापनलाई पारदर्शी बनाउने उद्देश्यले लागू गरिएको सूत्र मोबाइल एप्सको हिजो काठमाण्डुमा शुरूआत गरिएको छ। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो एप्स हिजो महालेखा नियन्त्रक सुमन राज अर्याललाई हस्तान्तरण गर्नुभएपछि हिजै त्यसको शुरूआत गरिएको हो। त्यस अवसरमा राजदूत पोलिटले स्थानीय सरकारले सञ्चालन गर्ने आर्थिक गतिविधिलाई एप्स मार्फत आम नागरिकले सहज रूपमा हेर्न सक्ने बताउनुभयो। महालेखा नियन्त्रक सुमन राज अर्यालले नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्नुहुँदै वित्तीय क्षेत्र र शासकीय प्रणालीमा प्रविधिको प्रयोगले आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले थोरै जनशक्तिमा धेरै काम गर्न सकिने सूत्र प्रणाली लागू भएपछि स्थानीय सरकारको लेखा प्रणालीमा नयाँ आयाम थपिएको बताउनुभयो। विगत 5 वर्षदेखि स्थानीय तहहरूमा लागू हुँदै आएको सूत्र लेखा प्रणाली हाल 753 स्थानीय तहमा कार्यान्वयन भइरहेको छ। आगामी साउन 1 गतेदेखि घरेबाट फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भएको छ। काठमाडौँ महानगरपालिकाले फोहोरको सहज व्यवस्थापनका लागि आगामी साउन 1 गतेदेखि कुहिने र नकुहिनेलाई वर्गीकरण गर्न महानगरवासीलाई आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई 500 रूपियाँ जरिवाना गर्ने चेतावनी पनि दिएको छ। काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिनेछ। काठमाडौँ महानगरपालिका सिसेडुल र बन्सरे डाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन 1 गतेदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने सहमति भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 65 वार्षिकोत्सवका अवसरमा हिजो आयोजना गरिएको कविता प्रतियोगितामा सुनसरीका टीका आत्रेय प्रथम हुनु भएको छ। त्यसै गरी धादिङका यात्री प्रकाश पाण्डे द्वितीय, भक्तपुरका सीता तुम्खेवा तृतीय र सुनसरीका किरण शिवा तृतीय र कमलराज केसी अछामका तृतीय हुनु भएको छ। सरकारले हलिया मुक्ति घोषणा गरेको 1.5 दशक पुग्नै लाग्दा पनि बाजुराका मुक्त हलियाहरूको समस्या भने उस्तै छ। सरकारले 2065 सालमा नै हलिया मुक्तिको घोषणा गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा जीवन गुजारा गर्ने समस्या भएपछि आफूहरू फेरि साहुको हलो जोत्न बाध्य भएको उनीहरूको गुनासो छ। राजेन्द्र विकको रिपोर्ट।
सरकारले हलिया मुक्ति घोषणा गरेको 1.5 दशक पुग्नै लाग्दा पनि बाजुरा स्थित मुक्त हलियाहरूका समस्या भने पुरानै अवस्थाका छन्। खान बस्न र जीवन गुजारा गर्नै मुस्किल भएपछि मुक्त हलियाहरू पुनः साहुको हलो जोत्न बाध्य भएका छन्। बुढीनन्दा नगरपालिका वडा नम्बर 5 सिराडीकी मुक्त हलिया वैशाखी विक,
आफूले केही गर्न पनि सकिएन, खाना लाउनु नपुगेपछि अरू के गर्न सक्ने हो हामीले? छोराछोरीको डोट कापी हामी गर्ने क्षमता छैन भनेपछि
परिचय पत्र, पुनर्स्थापना र गासपासको ग्यारेन्टी हुने सम्झौता सहित नेपाल सरकारले 2065 साल भदौ 21 गते हलिया मुक्तिको घोषणा गरेको थियो, तर त्यसको व्यवहारिक कार्यान्वयन नहुँदा मुक्त हलिया घरकै न घाटका भने जस्तै भएका छन्। पोल्टी पिपल डालीका मुक्त हलिया मनवीर भिक,
जग्गा नभएर साउको हल जोत्नु परिरहेको अवस्था छ, ग्यासको व्यवस्था हुनु पर्यो, सरकारले एउटा घर दिएर मात्र पुग्दैन, आर्थिक अभावका कारणले खाना लाउन पुग्दैन, केटाकेटी पढाउन कहाँबाट आर्थिक जुटाउने एकदमै गाह्रो छ।
साँझ बिहानको छाक टार्न मालिकको हल जोत्ने र जीवन गुजारा गर्ने प्रथाको कागजमा मात्र अन्त्य गरिदा मुक्त घोषणाको डेढ दशक पछि महिलाले समेत साहुको हलो जोत्नु पर्ने अवस्था सिर्जना भएको बताउनुहुन्छ बुढीनन्दा नगरपालिका 5 कापकोट हलिया मुक्त परिवारकी स्थानीय काली बिक।
अब छोरा छोरीको लागि पनि त्यस्तै छ, अब पुरुष हलिया त बाँदै छ, अब महिलाले हलिया लाग्नु पनि बाध्य भइसकेका छौँ।
हाल बाजुरामा 1634 परिवार हलिया रहेको तथ्याङ्क नेपाल सरकारसँग छ। हलिया मुक्त घोषणा गरे लगत्तै सरकारले सामान्य राहतका कार्यक्रम ल्याए पनि त्यसले निरन्तरता नपाउँदा बाजुराका अधिकांश हलियाहरू पुनः साहुकै हलो जोत्न बाध्य भएकाले तीनवटै तहका सरकारले हलियाको उचित व्यवस्थापनका लागि निश्चित कार्यक्रम ल्याउनु पर्ने भनाइराख्नुहुन्छ मुक्त हलिया बाजुराका अध्यक्ष लालवीर सार्की।
अब बाजुरा जिल्लाका छुट तथ्याङ्क दिनुपर्छ र उनीहरूको जीविकोपार्जनका कार्यक्रममा पनि नेपाल सरकारले कार्यक्रम भिडाउनु पर्छ र स्थानीय स्तरमै मुक्त हलियाको पुनर्स्थापनाको प्याकेज शुरू हुनुपर्छ र हलियाका नाममा रकम विनियोजन हुनुपर्छ र संस्थागत विकासदेखि लिएर हलियाका दीर्घ जीविका कार्यक्रमलाई पनि स्थानीय सरकारले यसको पहल कदम अगाडि बढाउनु पर्छ।
राजेन्द्र विक, रेडियो नेपाल बाजुरा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपेली आयोगका अध्यक्ष चार्ल्स मिसेलले युक्रेन र मल्डोभालाई युरोपेली संघको सदस्यताको प्रत्याशी घोषणा गर्नुभएको छ। युरोपेली आयोगको यो घोषणालाई ऐतिहासिक भएको बताउँदै अध्यक्ष मिसेलले युक्रेन र मल्डोभालाई युरोपेली संघको सदस्यता लिन महत्वपूर्ण कदम चालेकोमा बधाई ज्ञापन गर्नुभयो। रूसले आक्रमण गरेको केही दिनमा युक्रेनले युरोपेली सदस्यताका लागि आवेदन दिएको थियो। युक्रेनका राष्ट्रपतिले युरोपेली आयोगको बिहिबारको घोषणाको स्वागत गर्नुभएको छ। चीनले संयुक्त राज्य अमेरिकाले चिनिया सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने जनाएको छ। चिनिया वाणिज्य मन्त्रालयले अमेरिकाले चिनिया सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीन लगायत समग्र विश्वलाई फाइदा पुग्ने जनाएको हो। बढ़दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनिया सामानहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ त्यति नै छिटो उपभोक्ता र व्यवसायीहरूले लाभ उठाउनेछन् मन्त्रालयका प्रवक्ताले जनाएका छन्। पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चिसोका कारण 12 बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था वक्तहरूले जनाएको छ। चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले पुष्टि गरेको छ। नाम नखुलाउने शर्तमा गाउँलेहरूले केही दिन अघि घुमन्ते परिवारले आफ्ना गाईवस्तु चराउन पहाड़मा लैजाँदा विपत्ति भएको बताएका छन्। अधिकारीहरूका अनुसार देशभर अचानक आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या पनि बढ़िरहेको छ। मुसलधारे पानी र बाढ़ीका साथै पूर्वी पाक्तिका र खुस्त प्रान्तमा बुधबार बिहानी गएको भूकम्पमा 1000 भन्दा बढ़ी मानिसको मृत्यु भएको पुष्टि भएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 बजेटमा किसानलाई प्रोत्साहन गर्ने नीति लिइएको बताउनु भएको छ। विश्व बैंकको प्रबन्ध निर्देशक मारी आल्का पाञ्जेस्तु सहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले कृषिमा दिने अनुदान पूर्ण रूपमा वास्तविक र साना किसानसम्म पुग्न नसकेका कारण आर्थिक वर्ष 2079-80 बजेटमा किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले वार्षिक 3.5 खर्ब भन्दा बढ़ीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने भएकाले यसका लागि कृषि उपजको उत्पादन बढ़ाउनु अति नै आवश्यक भएको बताउनुभयो। कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी आल्का पाञ्जेस्तुले नेपाललाई खाद्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य सम्वाहकका रूपमा लघु घरेलू तथा साना उद्योगहरू रहेको बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघले संयुक्त रूपमा तयार गरेको ई कमर्स साइट msme.com को बिहिबार राजधानीमा एक समारोहका बीच शुभारम्भ गर्नुहुँदै मन्त्री बडुले लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान ई कमर्स साइट सहयोगी हुने बताउनुभयो। उद्योग मन्त्री बडुले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्धन गर्ने र निर्यात व्यापार बढ़ाउनेतर्फ सरकार क्रियाशील रहेको पनि बताउनुभयो। लघु घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढ़ाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढ़ाइएको पनि उद्योग मन्त्री बडुले बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्चाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको उचित प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपालको सन्दर्भमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक समृद्धिको सम्वाहका रूपमा रहे तापनि यस्ता उद्योगहरूको प्रमुख समस्याको रूपमा बजार पहुँच रहेको बताउनुभयो।
सुरेन्द्र मणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
फिफा वरियातामा नेपाल आठ स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहिबार जारी गरेको वरियातामा नेपाल आठ स्थान तल झरेर 176 स्थानमा पुगेको छ। यसअघि नेपाल 168 स्थानमा रहेको थियो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायम छ। दुई स्थान सुधार गरेको भारत 104 स्थानमा छ। दक्षिण एसियामा मालदिव्स नेपाल भन्दा माथि 156 स्थानमा छ। भूटान 186, बंगलादेश 192, पाकिस्तान 196, श्रीलंका 207 स्थानमा रहेको छ। विश्ववरियातामा ब्राजिल र बेल्जियम शीर्ष दुईमा रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै तेस्रो स्थान र फ्रान्स चौथो स्थानमा रहेको छ। इंग्ल्याण्ड पाँचौं स्थानमा र स्पेन छैठौं स्थानमा उक्लिएको छ। इटालीको वरियाता खस्कँदा नेदरल्याण्डस आठौं स्थानमा तथा पोर्चुगल नौ स्थानमा झरेको छ। डेनमार्क शीर्ष दशमा अटाएको छ। जर्मनी 11 स्थानमा रहेको छ।
खेल समाचारका साथमा अच्युत अर्याल। अब मौसम। आज प्रदेश एक मध्य प्रदेश बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने, अन्य भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै अन्य भागका केही स्थानमा मेघ गर्जन सहित सामान्यदेखि मध्यम वर्षा हुने र प्रदेश एक र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 58 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भाषा साहित्य र संस्कृतिको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। राष्ट्रिय सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकियो। सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले यही असार 12 र 13 गते जवाब दिनुहुने। पछिल्ला केही दिन घट्दो क्रममा रहेको कोरोना संक्रमण फेरि बढ़दो, हिजो मात्र 49 जनामा संक्रमण पुष्टि। र युक्रेन र माल्डोभालाई युरोपेली संघको नयाँ सदस्यको प्रत्याशी बनाइएको घोषणा। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।